नमस्ते श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्ग्रा लिएर हामी तपाईँहरूको रेडियो सेटमा उपस्थित भइसकेका छौँ र भोइस युवा संसारका साथीहरूलाई धेरै धेरै धन्यवाद। र कार्यक्रम हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछ र कार्यक्रममा म पहिलो गीत राख्दैछु साजन राईको आवाजमा रहेको नेपाली नेपाली। अहिलेलाई सुन्नुहोस् यो गीत र त्यसपछि हामी पुनः तपाईँहरूसँग जोडिनेछौँ कार्यक्रम भोइस अफ साङ्ग्रामा।
Yeah. ईसाया हिंदू ईसाया मुस्लिम हमी नेपाली तनिया गरीब मजदूरिया मालिक हमी नेपाली हिमाल पहाड़ तराई माटो को रंग एउटै छ श्रोताहरू पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्गेलामा यहाँहरूलाई पुनः स्वागत गर्दै आजको कार्यक्रम हामीले सुरुमै यहाँहरूलाई राष्ट्रिय गीतबाट हामीले शुभारम्भ गरिसकेका थियौँ र यो आवाज रहेको थियो गायक साजन राईको र श्रोताहरू सधैँको आइतबार चाहिँ ठिक यसै बेला अर्थात् 36 बजे हाम्रो कार्यक्रम भोइस अफ साङ्गेला यहाँहरूमा आउने गर्छ र यो कार्यक्रम जुन रहेको छ नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज रेडियो साप्ताहिक लोकप्रिय ढुकढुकी कार्यक्रम भोइस अफ साङ्गेलामा यहाँहरूमा विविध रोचक रमाइला एवं मनोरञ्जनात्मक एवं मिठो मिठो गीत संगीतका साथमा समाचार सूचना आदि साहित्यका रमाइला प्रस्तुति कोशीहरू लिएर यहाँहरूमा आज हामी आइसकेका छौं 222 श्रृङ्खलामा यहाँहरूकै रेगुलर होस्ट म खगेन्द्र
र म सञ्जय
र श्रोताहरू हामी नियमित रूपमा यसरी हामी यहाँहरूका भलाकुसार यहाँहरू समक्ष गर्न सधैँको आइतबार चाहिँ ठिक 6:30 बजे यहाँहरूमा विविध रोचकिला प्रस्तुति लिएर आउने गर्दछौँ र श्रोताहरू हामीले विगतका कार्यक्रममा चाहिँ आज पनि हामीले विविध रोचकिला जानकारी लिएर हामी यहाँहरूमा आइसकेका छौँ हामीलाई रेडियोबाट र हामीलाई छोडेर टाढा नजानुहोस् ल किनभने हामी तपाईँलाई धेरै रमाइलो रोचकिला जानकारी दिनेछौँ र तपाईँ यसबाट वञ्चित नरहनुहोला कृपया 1 घण्टाको लागि हामीलाई पक्कै पनि यहाँहरूले साथ दिनुहुन्छ भने हामी पूर्ण आशामा छौँ र कार्यक्रम यो रेडियो साप्ताहिक कार्यक्रम सम्पूर्ण नेपाली प्रवासी नेपाली एवं भुटानीहरूलाई लक्षित गरी यस विदेशी भूमिमा भए पनि आफ्नो नेपाली भाषा धर्म संस्कृति परम्परा रीतिरिवाजका वेशभूषा साहित्यका सिर्जनाहरूलाई अँगाल्ने एकमात्र कार्यक्रम भोइस अफ साङ्गेलामा यहाँहरूकै आफ्नो लेख रचना पनि हामी यहाँहरूकै आवाजमा पनि हामी सुनाउन कोसिस गर्नेछौँ यहाँहरूले फेसबुक अपडेट गर्दै रहनुहोला र श्रोताहरू हामी कार्यक्रमको दौडानमा सुरुमै छौँ र आजको कार्यक्रमको पहिलो सेगमेन्ट अन्तर्गत कार्यक्रम आजको तिथिमितिबाट अर्थात् पञ्चाङ्गबाट कार्यक्रम शुरूआत गर्ने अनुमति चाहन्छु र आज मिति विक्रम सम्वत 2070 साल फागुन 18 गते शुक्ल पक्षको प्रतिपदा तिथि आइतबार नेपाल सम्वत 1134 अंग्रेजी पात्रो अनुसार इस्वी सन् 2014 मार्च महिनाको 2 तारिक यानि कि मार्च महिनाको पहिलो कार्यक्रम रहेको छ श्रोताहरू आजको कार्यक्रम र श्रोताहरू हामी कार्यक्रमको अर्को साङ्गीतिक कोशेली अन्तर्गत कुन गीत सुनाउँछ
कार्यक्रममा अर्को एउटा गीत फेरि हामी श्रोताहरूलाई राख्दैछौँ मर्ने कसैलाई रहर हुँदैन यो प्रोग्राममा हामी पहिलोचोटि बजाउँदैछौँ यो गीत र यो बजारमा पनि भर्खरै आएको छ श्रोताहरूमा आज पनि भर्खरै आएको छ प्रेम परियार यी एकदमै भर्खरका गायक हुन् र थोरै समय बाल कलाकार बाल गायक भनौँ थोरै समयमा राम्रो चर्चा बटुल्न सकेका र राम्रो आवाजका धनी रहेका प्रेम परियारको आवाजमा रहेको यो मर्ने कसैलाई रहर हुँदैन शीर्षकको यो गीत तपाईँहरूलाई प्रस्तुत गर्दैछौँ श्रोताहरू वास्तवमा यो गीत हल्का यसको लिरिक्स अथवा यसको शब्द रचना सुन्नियो भने चाहिँ यथार्थ परक गीत नै जस्तो लाग्दछ मलाई चाहिँ तर सुन्दै गरौँ अहिलेलाई यो मर्ने कसैलाई रहर हुँदैन कार्यक्रममा पहिलोचोटि बज्दैछ प्रेम परियारको आवाजमा रहेको यो गीत
त्यसपछि हामी पुनः यहाँहरूमा आउनेछौँ
हजुर बिल्कुलै
कार्यक्रम भोइस अफ साङ्गेलामा श्रोताहरू, र यो कार्यक्रम यहाँहरूकै लोकप्रिय ढुकढुकी कार्यक्रम बनिसकेको छ साङ्गेलाका आवाजहरू, र अहिले सुन्नुभयो
प्रेम परियाको आवाज
राम्रो धेरै सुमधुर आवाजमा सजिएको यो गीत यहाँहरूले सुन्नुभयो। र सञ्जयजी तपाईँ
हजुर
गर्दै हुनुहुन्छ तपाईँ
खगेन्द्रजी, अब यो नेपालको राजनीतितिर्फ मोडिन मन लाग्यो,
मलाई साह्रै मनपर्छ
राजनीति, साह्रै मनपर्छ तपाईँलाई,
मन त पर्छ राजनीति होइन तर राजनीति सुन्न र हेर्न मलाई मनपर्छ
भने चाहिँ तपाईँ पोलिटिक्समा इन्ट्रेस्ट राख्नुहुन्छ, राम्रो कुरा, तर राख्नुपर्छ र पोलिटिक्सलाई बुझ्नुपर्छ, तर पोलिटिक्स गर्न चाहिँ मलाई चाहिँ मन लाग्दैन है।
यसलाई भने एउटा पोलिटिकल इज अ डटी गेम पनि भनेर अङ्ग्रेजीले भनिसकेको
छ, पोलिटिक्स इज अ डटी गेम, वास्तवमा यो एकदमै पोलिटिक्स एउटा देशमा मात्रै नभएर एउटा समाजमा पनि हुनसक्छ, अथवा त्यसको पोलिटिक्सलाई चाहिँ राम्रो कुराले पनि राम्रो तरिकाले पनि हेर्न सकिन्छ, नराम्रो तरिकाले पनि हेर्न
सकिन्छ, तर अब यसले राम्रो सुधार पक्षमा समाजमा सुधार, देश पनि सुधार ल्याउँछ र देश बिगार्ने पनि उत्तिकै यसले भूमिका निर्वाह गर्छ
बिल्कुलै। र अब हामी प्रसङ्ग जोड्दैछौँ श्रोताहरू, सुशील कोइरालाको अर्थात् नेपालका प्रधानमन्त्री सुशील कोइरालाको विदेश भ्रमणको प्रसङ्गबाट। तपाईँहरूलाई थाहै छ श्रोताहरू, विगतका प्रधानमन्त्रीहरू प्रधानमन्त्री हुने बित्तिकै कि त भारत जाउँथे होइन, पहिलो भ्रमण कि त चीन हुन्थ्यो, विगतका दुई चारवटा प्रधानमन्त्रीको यसो विदेश भ्रमण हेर्ने हो भनेदेखि, तर सुशील कोइरालाले चाहिँ प्रधानमन्त्री भएको तीन हप्ता बितिसक्दा पनि कुनै विदेश भ्रमण गरेका थिएनन्, र अब उनको विदेश पहिलो विदेश भ्रमण भनेको म्यानमार रहने भएको छ। म्यानमार प्रधानमन्त्री सुशील कोइराला आजै म्यानमारतिर जाँदै हुनुहुन्छ। प्रधानमन्त्री सुशील कोइरालाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको तेस्रो शिखर सम्मेलनमा भाग लिन आज म्यानमार प्रस्थान गर्दै हुनुहुन्छ। भ्रमणबाट क्षेत्रीय सहयोग विस्तारका साथै मुलुकको आर्थिक समृद्धिका लागि पहिचान गरिएका क्षेत्रमा लगानी आकर्षित गर्न फलदायी हुने विश्वास गरिएको छ। प्रधानमन्त्रीका रूपमा पहिलो पटक हुन लागेको यो भ्रमणको उच्च राजनीतिक तहमा मात्र होइन मुलुकको कूटनीतिक, सामाजिक एवं आर्थिक उन्नयन का क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण मानिएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा आबद्ध भारत, बंगलादेश, भूटान र श्रीलंका तथा दक्षिण पूर्वीय एसियाली राष्ट्रको संगठन आसियानका सदस्य थाइल्याण्ड र म्यानमार सम्मिलित उपक्षेत्रीय संगठन बिम्स्टेक का राष्ट्र सरकार प्रमुखसँग सम्मेलनका क्रममा प्रधानमन्त्रीबाट हुने द्विपक्षीय भेटवार्ता र छलफललाई मुलुकको आर्थिक विकास एवं पारस्परिक लाभ र साझा चासोका विषयमा नेपालको अवधारणा प्रस्तुत गर्ने उपयुक्त अवसरका रूपमा हेरिएको छ। बंगालको खाडीसँग सम्बन्ध राख्ने देशबीच द्रुत आर्थिक विकासका मार्ग पहिल्याउने, कृषि, व्यापार तथा लगानीका क्षेत्रमा आपसी सहकार्यको माध्यमबाट सदस्य राष्ट्रका जनताको जीवनस्तर उकास्ने र समान उद्देश्यका अन्य क्षेत्रीय संगठनसँग सहयोग आदान प्रदान गर्ने दिशामा प्रधानमन्त्रीको यो भ्रमणले क्षेत्रीय सहयोग विस्तारमा नयाँ आयाम थप्ने अपेक्षा समेत गरिएको छ। दक्षिण एसिया र दक्षिणी पूर्वी एसियाली मुलुकलाई जोड्ने सेतु मानिएको अर्थात कोशी ढुङ्गा मानिएको बिम्स्टेकका सदस्य मुलुक नेपाल र भूटान मात्र बंगालको खाडीसम्मको पहुँच बाहिर रहे पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको चीन र उदयमान अर्थतन्त्रका रूपमा विश्व आर्थिक मञ्चमा क्रमशः आफ्नो उपस्थिति स्थापित गरेको भारतबाट आर्थिक समृद्धितर्फका नेपाली प्रयासमा सघाउ पुग्नेछ। चीन बिम्स्टेकको सदस्य नभए पनि उसले हासिल गरेका उपलब्धि र अनुभवबाट मुलुक लाभान्वित हुने प्रशस्त सम्भावना छन्। सार्क भन्दा पृथक बिम्स्टेकलाई सदस्य मुलुकका राजनीतिक मामिलाले प्रभावित पारेका छैनन् भने व्यापार र लगानी विस्तारका विषयमा नै केन्द्रित यो संगठन प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ। यो संगठनमा सम्बन्ध मुलुकको मानव शक्ति, पूँजी र प्रविधि गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न महत्वपूर्ण मानिएको छ। उपक्षेत्रीय संगठन बिम्स्टेकको सदस्यका नाताले नेपालको प्रतिष्ठा उच्च बन्दै गएको र सदस्य मुलुकबीच आर्थिक एवं व्यापारिक सहयोग विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा संगठनलाई हेरिनु पर्नेमा जोड़ दिँदै पूर्व राष्ट्रपति पूर्व राष्ट्र सचिव मधुशरण आचार्य स्वतन्त्र व्यापार क्षेत्र कार्यान्वयनमा जोड़ दिनुहुन्छ। सन् 2018 अगावै स्वतन्त्र व्यापार सम्झौता गरी त्यसलाई सदस्य देशले कार्यान्वयन गर्ने लक्ष्य लिए को उहाँको कथन छ। सार्क स्वतन्त्र व्यापार सम्झौतामा भन्दा यसमा धेरै काम भइसकेको छ, कार्यान्वयन पक्षमा केही विलम्ब भएको हो। तेस्रो शिखर सम्मेलनले त्यसलाई गति दिनेमा आफू आशावादी रहेको उहाँ बताउनुहुन्छ। सेवा व्यापार र लगानीका क्षेत्रमा धेरै काम गर्न सकिने उल्लेख गर्दै उहाँ राजनीतिक खिचातानी नभएकाले सार्कले भन्दा बिम्स्टेक लिग प्रगतिशील भई संगठनका उद्देश्य हासिल गर्ने उहाँको अभिमत छ। बिम्स्टेकका माध्यमबाट दक्षिण पूर्वी एसियामा नेपालको उपस्थिति बढ्नु राष्ट्रको गौरव र गरिमा भएको उहाँको ठम्याई छ। नेपालका विविध वर्ग र परराष्ट्र मामिला सम्बन्धी जानकारको संस्था दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक डाक्टर निश्चल नाथ पाण्डे बिम्स्टेक सम्मेलनले म्यानमार र थाइल्याण्ड बीच प्रधानमन्त्री स्तरमा लामो समयदेखि हुन नसकेका द्विपक्षीय संवाद एवं छलफल नेपालका निम्ति सम्बन्ध सुधारका निम्ति ज्यादै महत्वपूर्ण अवसर रहने बताउनुहुन्छ।
श्रोताहरू अहिले सुन्नुभयो जुन नेपालको राजनीतिक विषय छोटो चर्चा गर्दै हुनुहुन्छ साथी सञ्जयजी। र श्रोताहरू म प्रसङ्ग बदल्न चाहे अलिकति फरक भन्दाखेरि पनि जुन हाम्रो नेपाल भुटान लगायत जुन बुद्धिस्टहरूले मनाउने एउटा जुन लोसार हो यस सम्बन्धमा म छोटो चर्चा गर्न जाँदैछु। हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले देशका विभिन्न स्थानमा आज ग्याल्पो लोसार नयाँ वर्ष मनाउँदैछन्। सो पर्व कहिलेदेखि मनाउन थालिएको हो भन्ने यकिनका साथ भन्न नसकिए पनि लो भनेको वर्ष तथा सारको अर्थ नयाँ हो। यस वर्ष उनीहरूले सर्प वर्षलाई विदा गरी घोडा वर्षलाई स्वागत गर्दछन्। हिमाली क्षेत्रका मानिसले सो पर्वमा अग्ला डाँडामा ध्वजा पताका फहराउने चलाउने यसलाई फेरि सुन्नुहोस् अग्ला डाँडामा ध्वज पताका फहराउने चलन समेत रहेको छ। सो समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्दछन्। शेर्पा समुदायले बुद्ध धर्ममा विश्वास राख्ने हुनाले पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामो अर्थात लोसार भनिन्छ। दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मिठा मिठा परिकारका पकाएर भोज खाने पनि गरिन्छ, जसलाई परिवार लोसार भनिन्छ। उनीहरूले विशेष गरी जाँड रक्सी मासु पुलाउ गेडागुडी लगायतका कुराहरू खाने गर्दछन्। तेस्रो दिन उनीहरू बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल अर्थात भैरव महाकाल आदिको पूजा गर्छन्, जसलाई धर्मपाल लोसार भनिन्छ। बौद्ध ग्रन्थका अनुसार अनुवादक टिका शेर्पा नयाँ सोच तथा दृष्टिकोणको विकास गरी समाजमा आफूलाई सकारात्मक रूपमा अगाडि बढाउन यो सो पर्व शेर्पा समुदायका लागि ठूलो महत्व भएको बताउनुहुन्छ। सोलुखुम्बु दोलखास रामेछाप शङ्खुवासभा मुलुक लगायतका विभिन्न अन्तर्राष्ट्रिय भेगमा नेपाल भुटान लगायत म्यानमार थाइल्याण्डमा पनि शेर्पाको बसोबास रहेको छ। जहाँ रहे पनि शेर्पाहरूले यो पर्व मनाउने गर्दछन्। नेपालको उनीहरू करिब 5 लाखको संख्यामा रहेको बताइएको छ।
यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली मन नेपालीपनमा समर्पित रेडियो कार्यक्रम साङविलाका आवाजहरू रेडियो एडिलेड 101.5 FM मा।
बल्झियोस् बरु तिमीले छुँदा यो आँसु छल्कियोस् बरु तिमी सँगै हुँदा यो घाउ बल्झियोस् बरु तिमीले छुँदा
श्रोताहरू कार्यक्रममा पुनः स्वागत छ तपाईँहरूलाई। कार्यक्रम हो भोइस अफ साङ्गिला, हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म हजुर तपाईँहरूको रेडियो सेटमा आउने गर्दछौँ। तपाईँहरू हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ radio.adelaide.edu.au हजुर radio.adelaide.edu.au। श्रोताहरू, योभन्दा अगाडि हामीले चलचित्र ऋतु को एउटा गीत सुन्यौँ, सुमधुर गीत माया लाग्दैन शीर्षकमा रहेको गीत थियो। चलचित्र ऋतुको कुरा गर्नुपर्दाखेरि चलचित्र ऋतु चाहिँ अस्ट्रेलियामा छायाङ्कन भएको, अस्ट्रेलियामा भनौँ न के अस्ट्रेलियाको सिडनीमा केही भागहरू छायाङ्कन भएको र अस्ट्रेलियाव्यापी प्रदर्शन पनि निकट भविष्यमा भनौँ न यही मार्च महिनाभित्रै प्रदर्शनमा पनि आउँदैछ। चलचित्र ऋतुको गीत हामीले भर्खरै सुनेका थियौँ र श्रोताहरू फेरि प्रसङ्ग प्रधानमन्त्रीकै सुशील कोइरालाले यहाँनिर आफ्नो गृहनगर नेपालगञ्जमा एउटा पत्रकार सम्मेलनमा भाग लिँदाखेरि उहाँले टनकपुर नेपालको नभई भारतकै हो भनेर उहाँले ठोकुवा गर्नुभएको छ। यो सम्बन्धमा यो रिपोर्ट पनि सुनिहालौं न त। प्रधानमन्त्री सुशील कोइरालाले बहुचर्चित टनकपुर नेपालको नभई भारतकै भूमि भएको ठोकुवा गरेका छन्। विगतमा टनकपुर भूमिलाई लिएर नेपाली ले राष्ट्रियताको आन्दोलन चर्काएको विषयलाई लिएर कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री कोइरालाले टनकपुर भारतीय भूमि नै भएको ठोकुवा गरेका हुन्। प्रधानमन्त्रीमा निर्वाचित भएको 3 सातापछि शुक्रबार गृहनगर नेपालगंजमा आयोजित एक कार्यक्रममा कोइरालाले टनकपुर क्षेत्रलाई लिएर कांग्रेसमाथि पटक पटक आक्षेप लागेको भन्दै आक्रोश समेत पोखे। गिरिजाबाबु प्रधानमन्त्री हुँदा त्यसबेला विपक्षीहरूले उहाँमाथि टनकपुर बेच्यो भनेर आरोप लगाए। वास्तवमा टनकपुर भारतकै भूमि हो, भारतीय भूमि उहाँले कसरी भारतलाई नै बेच्नुभयो। कांग्रेस निकट कानून व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसिएशनको 9 महाधिवेशन तथा 23 साधारण सभाको उद्घाटनमा प्रधानमन्त्री कोइरालालाई भने उनले टनकपुर सन्धि गरेको बेला विपक्षीहरूले यो विषयलाई ठूलो विवाद बनाएको भन्दै त्यसलाई अनावश्यक हल्ला र विवादका रूपमा चित्रित गरे। उनले लोकतन्त्रमा कोही पनि हल्लाको पछाडि लाग्न नहुनेमा पनि जोड दिए। प्रधानमन्त्री कोइरालाले एक वर्षभित्र संविधान जारी गरेर सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको पनि बताए। उनले सबैजना पूर्ण इमान्दार भएको खण्डमा 7-8 महिनाभित्रै संविधान बन्नेमा आफू ढुक्क भएको बताए। अघिल्लो संविधान सभामा अधिकांश बुदामा सहमति भइसकेकाले पनि संविधान बनाउन लामो समय लाग्ने अवस्था छैन। उनले भने धेरै कुरामा सहमति भइसकेको छ। शासकीय स्वरूप र संघीय संरचना र नक्साङ्कनको विषयमा हाल लेभल पोलिटिकल सहमति भइसकेको छ। सहमति नभएका विषयमा पनि छिट्टै सहमति हुने विश्वास मलाई छ। उनले भने उनले सबै विषयमा आपसमा छलफल गरेर समाधान निकाल्न नसके संविधान सभामा लैजाने र त्यहीँबाटै सबै कुराको निकास खोजिनुपर्नेमा जोड दिए। शासकीय स्वरूपका विषयमा प्रत्यक्ष राष्ट्रपति चुन्ने प्रस्ताव कांग्रेसलाई स्वीकार्य छ। यदि त्यसो भए पुनः अर्को तानाशाहको जन्म हुने भएकाले चेक एण्ड ब्यालेन्सको नीति अप्नाउनुको विकल्प छैन। पहिला आपसमा छलफल गरौं, सहमति खोजौं, नभए संविधान सभामा लैजाउँला कोइरालाको भनाइ थियो भनेर यो रिपोर्टमा उल्लेख गरिएको छ। श्रोताहरू, अब यो सुशील कोइराला नेपालका प्रधानमन्त्री सुशील कोइरालाले टनकपुर नेपालको होइन भारतकै हो भनेर भनिसके, तर त्यस्ता विवादित सीमाहरू त धेरै छन् नेपालमा, जस्तै यो राप्ती नजिकको सुस्ता भयो, सुस्ता पनि सिमाना मिचिएकै हो, अनि त्यसै गरी अरू पनि त्यस्ता सिमानाहरू छन् जुन भारतले दक्षिणतिरका सिमानाहरू जुन भारतले चाहिँ चेप्दै आइरहेको छ,
पूर्वी पहाडी जिल्ला इलाम पाँचथरतिर सुदूरको तेह्रथुमतिर पनि त्यस्तो घटना भएको,
त्यस्ता घटनाहरू फाटाफुटा निस्किएका छन्। तर श्रोताहरू यो गीत सुनौ, त्यसपछि हामीलाई आफैलाई पनि छर्लङ्ग हुनेछ, हाम्रो सिमानालाई बेचेको हो कि मिचेको हो एक्स ब्यान्डको आवाजमा रहेको यो गीत अहिलेलाई।
Let's go.
श्रोताहरू कार्यक्रममा पुनः स्वागत छ। कार्यक्रम भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 मेगाहर्जमा हरेक आइतबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म हामी यति बेला तपाईँहरूको साथमा छौँ। म सञ्जय
र म खगेन्द्र।
हजुर, यो गीत तपाईँहरूले सुन्नुभयो, हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो, पुर्खाले लडे नाला पानी अब हामी लड्छौँ काला पानी। हजुर, एक्स ब्यान्डको आवाजमा रहेको, शिव मुखियाको आवाजमा रहेको एक्स ब्यान्डले यो 2013 निकालेको गीत हो र यो एल्बम उनीहरूले ल्याएको भडास एल्बम भडास नामको एल्बममा संग्रहित एउटा गीत हो र यो गीतलाई श्रोताहरू यो गीतको कुरा गर्नुपर्दाखेरि नेपालका विभिन्न मिडियाहरूमा चाहिँ नेपाल सरकारले यसलाई ब्यान्ड लगाएको थियो, यो गीत बजाउन नपाउने एनटिभी इमेज च्यानल र एनटिभी प्लस टूमा पनि र अरू मिडियाहरूमा यसलाई बजाउन रोक लगाएको थियो। तर श्रोताहरू, भोइस अफ साङ्ग्रिलालाई त्यस्तो निर्देशन आएको छैन अहिलेसम्म।
हामी पक्कै पनि सुनाउने कोसिस गर्नेछौँ।
हजुर, बिल्कुल है। हाम्रो उद्देश्य भनेको नेपालमा भएका विभिन्न गतिविधिहरू, नेपालसँग सम्बन्धित गतिविधिहरू जस्ताको तस्तै तपाईँहरू समक्ष ल्याउने हो र हामी ल्याइराखेका छौँ र ल्याइरहनेछौँ भन्ने हाम्रो अठोट रहन्छ। र यो एक्स ब्यान्डको गीतपछि अब फेरि हामी प्रसङ्ग जोड्दैछौँ,
एउटा सूचना,
सामुदायिक सूचना आइओएमको होइन?
हजुर, जुन हिजै मात्र श्रोताहरू, हिजै मात्र जुन आइएम को क्यानबेराबाट जुन आउनुभएका एकजना आइएम अफिसर इब्राहिमबाट जुन एउटा इन्फर्मेसन सेसन भएको थियो जुन चर्च स्ट्रिटमा सोलबरीमा हिजो 11:30 बजेदेखि भएको जुन कार्यक्रम, जहाँ जुन हाम्रो भुटानी समुदायमा जुन आफ्ना साथी आफ्ना आफन्तहरू नेपालमा रहेर सन्यास जीवन यापन गरिरहेका उहाँहरूलाई चाहिँ अबको यहाँदेखि उताको प्रक्रियाहरू भनेको अलिकति अस्ट्रेलिया सरकारको नियम र यहाँको सरकार परिवर्तन भएकोले गर्दाखेरि चाहिँ आइएमले पनि यो अलिकति चेन्जेस ल्याएको हुँदा, परिवर्तन ल्याएको हुँदा यसलाई कसरी ल्याउने आफ्नो मान्छे भन्ने कुराहरू प्रसङ्गमा म यहाँहरूमा छोटो यहाँ प्रस्तुत गर्न चाहन्छु श्रोताहरू।
अनि योभन्दा अगाडि हाम्रो युवा संसारका साथीहरूले पनि यसको बारेमा जानकारी गराउनु भएको थियो होला, उहाँहरूसँग समय अभावका कारण सबै जानकारी गराउन सक्नु भएन र हामीले अब
यसलाई
कभर गर्ने कोसिस गरिरहेछौँ।
र श्रोताहरू, जुन रहेको छ अस्ट्रेलियाली नागरिक पर्मानेन्ट रेसिडेन्ट, यहाँ हामी यहाँका थाई नागरिक अस्ट्रेलियन सङ्घ सङ्गठनसँग चाहिँ आबद्ध हुनको लागि चाहिँ यसको प्रपोजल के आवश्यकता छ भन्ने कुराहरू हुन्छ र 2002 भिसा लागेपछि कसैको सहायता लिएर जस्तै बासा अथवा बुद्धिजीवी तीनवटा कागजात पत्रहरू भरेर आइएमलाई बुझाउनु पर्नेछ। र आइएमलाई बुझाउनु पर्ने कागजहरू के हुन् त भन्दाखेरि चाहिँ एप्लिकेसन फर्म फर ट्राभल लोन, ट्राभल लोन जुन अब चाहिँ यहाँदेखि उता भनेको चाहिँ जहिले केही दिन अगाडिसम्म आएका शरणार्थीहरू भनेका चाहिँ अब फ्री भिजामा आए भनेदेखि चाहिँ अब यहाँदेखि उता भनेको चाहिँ पैसा लाग्नेछ, लोन लाग्नेछ।
ए भन्नाले अब आउने शरणार्थीहरूले चाहिँ पैसा तिर्नुपर्ने छ यहाँ अस्ट्रेलिया आउनको लागि, भने कस्तो खालको पैसा तिर्नुपर्ने त्यो चाहिँ?
अब जस्तै अब यहाँ म भन्दैछु श्रोताहरू,
मलाई अलिकति उत्सुकता जायो। हजुर, पहिला चाहिँ आउँदाखेरि त्यस्तो पैसा सिसा दिनुपर्ने केही थिएन होइन, सरकारले नै इभन प्लेन भाडा समेत सरकारले बिहोरेर ल्याएको थियो यहाँसम्म, सरकारले भन्दा पनि अझ युएनले भनौँ न होइन। तर अब आउँदाखेरि चाहिँ पैसा तिर्नुपर्ने भएछ,
तपाईँ धेरै नेरतिर पुगिहाल्नु भएछ, मैले भन्न खोजेको कुराहरू तपाईँले भनिसक्नु भएको छ र पनि तपाईँलाई म सर
मैले एउटा जानेको मैले सुनेको कुरा मात्रै गरेको, तपाईँले हिजो जे कुरा कभर गर्नुभयो त्यो कुरा चाहिँ श्रोताहरूलाई अब तपाईँकै मुखारवृन्दबाट प्रस्तुत गर्नु आग्रह गर्दछु।
हजुर, र यो चाहिँ जुन एप्लिकेसन फर्म फर ट्राभल लोन डाउनलोड गर्नु जुन वेबसाइट डाउनलोड गर्नुपर्ने हुन्छ र भिजा ग्रान्ट लेटर जुन अस्ट्रेलियन हाई कमिसन दिल्ली बेसबाट पनि त्यसलाई ग्रान्ड लेटर बुझाउनु पर्नेछ र यो दिल्लीबाट दमकको आइएम अफिसमा पुग्न सक्छ अथवा प्रपोजरको ठेगानामा पनि आउन सक्छ। जो मान्छे आफ्नो साथीभाइ अथवा आफ्नो जन क्याम्पमा हुनुहुन्छ भने तपाईँहरूले चाहनुहुन्छ उहाँहरू ल्याउनु भएपछि जसले चाहन्छ त्यो तपाईँहरूको प्रपोजल कोमा आउन सक्छ र लेटर अफ सपोर्ट प्रोभाइडेड बाई द कम्युनिटी अर्गनाइजेसन लाइक भाषा सङ्गठनले पनि कम्युनिटी अर्गनाइजेसनलाई सपोर्ट गर्न सक्छ र तपाईँहरूले पनि भाषा सङ्गठनमा आबद्ध भएका साथीहरूलाई पनि यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ र लोन रिपेमेन्ट सजिलो होस् भन्नको लागि लोन तिर्ने जिम्मेवार व्यक्ति घर सरेको वा ऊसँग सम्पर्क हुन अप्ठ्यारो परेको खण्डमा आइएम कम्युनिटी अर्गनाइजेसनको माध्यमबाट निजसँग सम्पर्क रहन चाहन्छ। त्यसैले यदि लोन तिर्नको लागि चाहिँ उसले चाहे घर सर्न सकिन्छ या त फोन नम्बर चेन्ज गर्न सकिन्छ र त्यो अप्ठ्यारो नहोस् भन्नको लागि चाहिँ ऊ निजसँग सम्पर्क रहिरहन चाहन्छ। र कोसँग सम्पर्क रहने भन्ने सवाल रहन्छ श्रोताहरू। लोन प्रक्रियामा अथवा पारित भए पश्चात प्रपोजर सिधै आइएमसँग सम्पर्क रहन पनि सक्छ अथवा कम्युनिटी अर्गनाइजेसन मार्फत पनि कम्युनिकेसन गर्न संवाद गर्न सकिनेछ। आइएमको समग्र प्रक्रियामा सामुदायिक संगठन सहभागी होस् भन्ने चाहन्छ। जस्तै लोन पारित भयो भन्ने पत्र पनि सामुदायिक संगठन मार्फत ग्रहण गर्न सकिनेछ। लोन व्यवस्थापन गर्न आइएमसँग सिधै सम्पर्क गर्न सकिने अथवा सामुदायिक संगठन मार्फत पनि गर्न सकिनेछ। र लोन पारित भएपछि के हुन्छ र लोन पारित भएपछि के हुन्छ त भन्दाखेरि चाहिँ लोन पारित भयो भनेर निश्चय गर्ने पत्र अथवा लोन एप्रुभल लेटर र आइएम एन्ड प्रपोजल बीचको सम्झौता पत्र र आवश्यक डिपोजिट डाउन पेमेन्ट सम्बन्धी कागज आउन सक्छ। यो कुल यात्राको ऋणको 25% लागू हुनेछ। आइएम र प्रपोजल बीचको सम्झौता के को लागि हुनेछ श्रोताहरू र एन्ट्रेन्सले लोन नतिरेको अवस्थामा त्यसको जिम्मेवार प्रपोजर बन्नुपर्नेछ र रहेको लोन उसैले तिर्नुपर्नेछ। यदि तपाईँ आफ्नो मान्छे ल्याउन चाहनुहुन्छ भनेदेखि चाहिँ यदि तपाईँले तपाईँको आफ्नो मान्छेले लोन तिरेन भने जसले ल्याउन चाहनु भएको छ उहाँले उहाँको जिम्मेवार भएर ल्याइसकेपछि तपाईँ आफैले लोन तिर्नुपर्ने हुन्छ। यो सम्झौता नभई एन्ट्रेन्सलाई अस्ट्रेलिया आए पश्चात एउटा कबुल पत्रमा लोन तिर्नेछु भनेर सही छाप गर्न लाउनेछ। यसपछि सेन्टर पे रिडक्सन गर्नुपर्ने र लोन तिर्न सुरु गर्नुपर्नेछ। प्रपोजल र एन्ट्रेन्स दुवैले ऋण नतिरेमा आइएमले सामुदायिक संगठनको सहायतामा कानूनी प्रक्रिया मार्फत ऋण असुल गर्नेछ। यदि तपाईँले तिर्नु भएन भने चाहिँ समुदायबाट भनौँ तपाईँ बासासँग आबद्ध हुनुहुन्छ भने बासाद्वारा चाहिँ तपाईँको पैसा जुन आउनु भएको अस्ट्रेलियामा तपाईँको जुन शुल्क आइएम मार्फत पनि तपाईँसँग सरकार गरेर तपाईँको पैसा असुल गरिनेछ। र साधारण र कति ऋण लाग्छ भन्ने सवालमा साधारणतया $1,000 ऋण 12 महिनासम्म तिरिनेछ र 3,000 भन्दा माथिको ऋण 2 वर्षसम्म तिरिनेछ र 2,000 सम्मको ऋण 12 महिना अथवा परिवारको आर्थिक अवस्था हेरेर 2 वर्षसम्म भित्रमा पनि तिर्न सकिनेछ र कहिले र किस्तामा कति ऋण तिर्ने भन्ने कुरामा पनि परिवारको आर्थिक अवस्था हेरेर निर्धारण गर्नेछ। यसमा आयाम लचकिलो भएर प्रस्तुत हुनेछ। सबै ऋण एकैचोटि तिर्न पनि सकिनेछ। सेन्ट्रलिङ मार्फत कुनै कारणवश पेमेन्ट रोकिएको अवस्थामा खारेज भएको अवस्थामा आइएमले ऋण पाउँदैन। यसको तुरन्त जानकारी सेन्ट्रलिङमा गराउनुपर्ने र ऋणको किस्ता निरन्तर हुनुपर्नेछ र नेपालमा रहँदा हुने खर्च कसले बिहोर्ने भन्ने कुरा पनि यहाँ हुन्छ श्रोताहरू। त्यसमा चाहिँ नेपालमा रहँदा को जस्तै एक्जिट परमिट फ्रम दमक एयरफेयर जुन प्लेन भाडा भयो दमकदेखि काठमाडौँमा बस्दाखेरि जुन लाग्ने खर्च सबै अस्ट्रेलियन सरकारले गर्नेछ। काठमाडौँदेखि अस्ट्रेलियासम्मको खर्चलाई यात्रामा ऋण मानिनेछ। तपाईँको जुन प्लेन भाडा मात्रै लाग्नेछ। जहाजको भाडा सिजन अर्थात् जहाजको प्रकारमा निर्भर रहनेछ। यहाँ कि कहिले तलमाथि भाडाको तलमाथि उता चढाव त भइरहेको छ तपाईँको आफ्नै मान्छेको आफ्नै भर पर्नेछ। यो सधैँ एउटै नरहन पनि सक्छ र यहाँ अन्दाजी गरिएको छ श्रोताहरू 0 वर्षदेखि 2 वर्षसम्मको नानीहरूलाई चाहिँ सिङ्गापुरबाट काठमाडौँदेखि सिङ्गापुर हुँदै एडिलेड आयो भनेदेखि चाहिँ $51 लाग्नेछ। म जुन अहिले चाहिँ एडलेटको कुरा गरिरहेको छु श्रोताहरू र 2 वर्षदेखि 12 वर्ष बीचको नानीहरूको लागि चाहिँ 600 सिङ्गापुरबाट आयो भनेदेखि चाहिँ $626 लाग्नेछ र 12 देखि माथि वृद्ध अवस्थाको सम्बन्धलाई चाहिँ $728 लाग्नेछ। यसै गरी 2 वर्षसम्मको लागि चाहिँ मलेसिया एयरलाइन्स हुँदै आयो भने $53 2 वर्षसम्मको लागि चाहिँ मलेसिया हुँदै आयो भने $44 र बाह्रदेखि माथि जति उमेरको सम्मको लागि चाहिँ $553 भनेपछि श्रोताहरू अलिकति हामीलाई फाइदा हुँदैछ तपाईँको आफ्नो मान्छेलाई सिङ्गापुर माफ गर्नु होला
समात्यो भने चाहिँ अलिकति कम पैसा पर्ने खनजी म तपाईँलाई बोल्दा बोल्दै डिस्टर्ब गरेँ मैले नोटिस गरेँ यो कुरा सुन्नदेखि कति वर्षसम्म गरेँ
सुन्नदेखि दुई वर्ष
सुन्नदेखि दुई वर्ष जन्मेपछि त सुन्न
होइन कि र पनि अब यहाँ देखेको छु सूचनाको आधारमा अब भनौँ न अब दुई महिना तिन महिनादेखि भन्न खोजिया होइन सुन्नदेखिको छ
त्यही त मैले यसो सुने मलाई मनमा नै हाँसो उठ्यो क्या सुन्नदेखि एक वर्षको जन्मेपछि त एक दिनको दुई दिन
उच्चारण गरिहाल्ने नगर्नु पर्थ्यो है तर पनि अब दिएको सूचना हो होइन
एउटा
ठिक छ र कुन एयरलाइन्सले रोज्ने भन्ने अधिकार इन्ट्रेन्समा रहन्छ र तथापि त्यसैले भिसाको समयावधि सिद्धिनुभन्दा अघि नै अस्ट्रेलिया आइसक्ने ग्यारेन्टी भने गर्दैन यो समग्र प्रक्रियामा सामुदायिक संगठनले दिने सपोर्ट लेटर ऋण पाउनलाई आवश्यक हुनाले प्रपोज गर्ने व्यक्ति सामुदायिक संगठनको सदस्य हुनुपर्ने र सदस्य ग्रहण गर्नु नहुनेलाई सदस्य बन्न पनि आग्रह गरिएको छ श्रोताहरू तपाईँ यदि आफ्नो आफ्नो आफन्त साथीभाइ र आफ्नो नातो गोतो क्याम्पमा छोडिनु भएको छ भनेदेखि चाहिँ तपाईँ यदि भाषासँग सम्बन्धन र संगठनमा आबद्ध हुनुभएको छैन भनेदेखि चाहिँ केही अलि अप्ठ्यारो पर्छ जस्तो भन्ने यसले सूचनामा दिएको छ श्रोताहरू र तपाईँ भाषा संगठन जुन भुटानी संगठनमा तपाईँ आबद्ध हुनुभयो संगठनमा दर्ता हुनुभयो भनेदेखि चाहिँ उहाँहरूले तपाईँलाई सरसहयोग गर्नुहुनेछ भन्ने कुनै यसले जानकारी गराउँछ
हजुर श्रोताहरू यो भुटानी समुदायसँग सम्बन्धित यदि तपाईँहरूका आफन्तजनहरू अहिले पनि आउन अस्ट्रेलिया आउन इच्छुक हुनुहुन्छ र उहाँहरूको लागि प्रोसेसको लागि तपाईँहरू भनौँ न तयारी गर्दै हुनुहुन्छ भनेदेखि तपाईँ भाषालाई सम्पर्क गर्न सक्नुहुन्छ त्यसबाट जानुभयो भने चाहिँ तपाईँलाई धेरै सजिलो पर्छ र अब आउँदाखेरि भुटानी समुदायमा ले चाहिँ अस्ट्रेलिया छिर्नको लागि पैसा तिर्नुपर्ने र कसले कति तिर्नुपर्ने भन्ने विषयमा यो जानकारी थियो तपाईँहरूलाई र कार्यक्रममा अब फेरि अर्को एउटा गीत राख्दैछौँ श्रोताहरू त्यसपछि हामी पुनः उपस्थित हुनुहुन्छौँ कार्यक्रम भोइस अफ साङ्गिलामा म सञ्जय
र म खगेन्द्र
हजुर श्रोताहरू अहिलेलाई भने फेरि फर्केर सन्तोष लामाको आवाजमा रहेको यो गीत सुन्दै गरौँ कार्यक्रम भोइस अफ साङ्गिलामा हजुर कार्यक्रम हो कार्यक्रम आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म एक घण्टाका लागि हामी तपाईँहरूलाई विभिन्न सूचना गीत सङ्गीतका साथमा मनोरञ्जन गराउने कोसिस गरिरहेका हुन्छौँ र आशा छ तपाईँहरूलाई पनि यो कार्यक्रम मनपर्छ भनेर
र श्रोताहरू यदि तपाईँ पनि कुनै समुदायमा कार्यक्रम गर्दै हुनुहुन्छ केही सूचना समाचार र तपाईँको साहित्यको सृजनाहरू छन् भने हामीलाई सिधै स्टुडियोको टेलिफोन मार्फत पनि यहाँहरूले आफ्नो आवाज तपाईँको आफन्तजन समक्ष
पुर्याउन सक्नुहुन्छ जसको लागि टेलिफोन स्टुडियोको टेलिफोन नम्बर रहेछ 8313-5000 अहिलेलाई सन्तोष लामा
फेरि फर्केर आउँछु है पर्खि बसेको छैन म है तिमीलाई के रे सोच्छु तिमीले आफूलाई के रे सोच्छु तिमीले आफूलाई मन भित्रको सानो दियो भित्रको सार दियो निभि गइसक्यो भुली तिमीलाई निभि गइसक्यो भुली तिमीलाई माग्दै तिमी सँगै गल्ती भयो मेरै भनी माफी माग्दै तिमी सँगै हात जोड्ने छैन तिमीलाई हात जोड्ने छैन तिमीलाई फेरि फर्केर आउँछु पर्खी बसेको छैन म पनि फेरि फर्केर आउँछु भने पर्खी बसेको छैन म पनि
श्रोताहरू पुनः स्वागत छ। कार्यक्रम हो भोइस अफ साङ्गेला, रेडियो रिलेट 101.5 मेगाहर्ज जुन रहेको छ। नेपाली कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति, साउथ अस्ट्रेलियाको पहिलो नेपाली आवाज रेडियो साप्ताहिक लोकप्रिय डुकडुकी कार्यक्रम भोइस अफ साङ्गेला। र श्रोताहरू, हामी कार्यक्रमको दौडानमा लगभग अन्त्य पनि भइसकेको छैन सर, अझै हामीसँग 10-12 मिनट बाँकी छ र श्रोताहरू, हामी विविध रोचक जानकारी दिने क्रममा, अबको क्रममा हामी एउटा संवाद, जुन श्रीमान श्रीमतीको संवाद हामी यहाँहरूमा राख्न चाहँदैछौँ, जुन अलिकति रोचकिलो छ। श्रोताहरू ध्यान दिएर सुन्नुहोला। जुन परदेशमा बसेका श्रीमानले आफ्नै स्वदेशमा बसेकी आफ्नै प्यारीसँगको फोनको कुराकानी। अनि आफ्नो श्रीमान भन्छन्, हेलो श्री प्यारी, के छ खबर, तिमीलाई कस्तो छ, तिम्रो बोली कोइलीको भाका जस्तो छ भनेर भने। फेरि आफ्नो श्रीमतीले भनिन्, हाई हजुर, बाँचेकै छु, माया साँचेकै छु, हजुर आउने दिन गनी औँला भाँचेकै छु। फेरि आफ्नो श्रीमान भन्छन्, कुरा अलिकति बङ्गी आयो श्रीमानले, हावा नचली पक्कै पनि पात हल्लिन्न हल्लिँदैन होला, तिर्खा मेट्ने न्यू पारी तिमीले तर्यौ तर्यौ अरे खोला। अनि फेरि मायालुले, फेरि मायालु स्वरमा जुन प्यारीले भनिन् स्वदेशबाट, आरोप मलाई नलगाउनुहोस् अरूको कुरा सुनि, हजुरलाई माया गर्ने एउटा मै त छु नि। फेरि झन् रिसाए, झन् श्रीमान त विदेशबाट फोनमा झन् रिसाए। फेरि के भने उनले भन्दाखेरि चाहिँ, नखरा धेरै नबनाऊ कुरा साँचो गर, होइन भने जाऊ तिमी तिम्रै बाउ घर। फेरि अनि उनले फेरि अर्को प्रसङ्गमा फेरि फेरि भन्छन्, यसलाई फेरि म प्रस्तुत गर्छु श्रोताहरू। अनि फेरि प्यारी भन्छन्, कस्तो आरोप लगाउनुहुन्छ अरूको कुरा सुन्दै, मेरो मन दुखाउनुहुन्छ अरूको कुरा अरूको हँसाउँदै। अनि फेरि जुन उहाँले कारुणी ढङ्गमा भनिन् भनेदेखि चाहिँ, फेरि जुन बढी रिस रिस रोएको सुनेर फेरि उहाँको श्रीमानले भने, कसको कुरा सुन्नु खै दोधारैमा परे, तिम्रो बारे नराम्रो सुन्दा जिउँदै म त मरे भन्दै। फेरि प्यारी भन्छन्, साँचो बोल्नु हजुर बाहेक अन्त माया लाएको छैन, घर छोडी एक पाइला किन अन्तै गएको छैन। फेरि अनि अन्त्यमा जुन मोबाइलको ब्यालेन्स सकिन खोज्छ, त्यस पछाडि फेरि श्रीमान भन्छन्, लौ त अहिले राखे फोन, पछि कल गर्छु, तिमीले साँच साथ छोड्यौ भने म त ठहरै मर्छु। अनि फेरि श्रीमती भन्छन्, आफ्नो मान्छे मेरो लागि हजुर एउटा हो, मैले पुज्ने मेरो मनको हजुर देवता हो, मैले पुज्ने मेरो मनको हजुर देवता हो। र श्रोताहरू, जुन यो मैले संवाद, टेलिफोन संवाद, जुन विदेशमा रहेका श्रीमान र स्वदेशमा
रहेका श्रीमतीको टेलिफोन वार्ता यो
कविता लयमा,
कविता लयमा खन्जीले पढेर सुनाउनु भयो। साह्रै नै एउटा माया प्रेमका भावनाहरू र माया प्रेमका साथ साथमा शङ्काका भावनाहरू पनि त्यहाँनिर थिए। श्रोताहरूले तपाईँलाई मन पर्यो होला खैन्द्रजीको यो कवितामय श्रीमान श्रीमतीको संवाद। र श्रोताहरू, यो संवादपछि अब अलिकति प्रसङ्ग लाँदैछु म अन्तर्राष्ट्रिय जगततर्फ। यति बेला युक्रेन निकै चर्चामा छ श्रोताहरू, हामीले पनि विगतका कार्यक्रमहरूमा युक्रेन सम्बन्धी जानकारी गराइरहेका थियौँ। र यति बेला भने रुस र रुसले प्रत्यक्ष युक्रेनमा प्रत्यक्ष आफ्नो सैन्य बलको भनौँ न एउटा सैन्य बल प्रयोग गर्ने तयारीमा लागिरहेको छ। यसमा चाहिँ अमेरिकाको एकदमै गहिरो चासो बढेको पनि छ। र युक्रेनका, माफ गर्नुहोस् श्रोताहरू, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युएस प्रेसिडेन्ट बराक ओबामा बीच 90 मिनट टेलिफोन वार्ता भएको पनि समाचारहरू बाहिर आएका छन्। रुसी संसदले युक्रेनमा सैन्य बल प्रयोग गर्ने अनुमति दिएपछि युक्रेनले आफ्नो देशका सुरक्षा फौजलाई सतर्क र तम्तयार अवस्थामा राखेको बताएको छ। युक्रेनका अन्तरिम राष्ट्रपति ओलेक्जेन्डर टुर्चिनोभले परमाणु ऊर्जा केन्द्र लगायतका संवेदनशील क्षेत्रहरूमा समेत सुरक्षा सतर्कता बढाएको बताए। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रूसी चासोका विषयहरूको रक्षाको निम्ति थप सेना परिचालन गर्न अनुरोध गरेका छन्। रूसको पछिल्लो कदमप्रति पश्चिमा देशका नेताहरूले चिन्ता व्यक्त पनि गरेका छन्। तनावका माझ रूसी राष्ट्रपति पुटिनले टेलिफोनमा अमेरिकी राष्ट्रपति ओबामासँग 90 मिनट लामो कुराकानी गरेका थिए। त्यस क्रममा युक्रेनमा आफ्नो चासो र त्यहाँका रूसी भाषीहरूको सुरक्षा गर्ने अधिकार क्रेमलिङसँग भएको अधिकार, माफ गर्नुहोला श्रोता, यसलाई फेरि सुन्नुहोस्, त्यस क्रममा युक्रेनमा आफ्नो चासो र त्यहाँका रूसी भाषीहरूको सुरक्षा गर्ने अधिकार भएको स्पष्ट पारेको बताएको छ। राष्ट्रपति ओबामाले चाहिँ रूसलाई युक्रेन सरकारसँग छलफल गर्न जोड़ दिँदै रूसले युक्रेनको सार्वभौम सत्तामाथि अतिक्रमण गरे त्यसले मस्कोलाई राजनीतिक र आर्थिक रूपमा थप एक्ल्याउने बताएका थिए। यो खतरनाक मात्र छैन, यसले अस्थिरता पनि ल्याउनेछ। यो समय युक्रेनमा रूसी सैन्य क्रियाकलाप रोक्ने बेला हो। समान्थ पावर राष्ट्रको लागि अमेरिकी राजदूतले भनेका छन्। राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन सत्र संयुक्त राज्य अमेरिकाले युक्रेनको अवस्थाबारे अवस्थालाई अनुगमन गर्न राष्ट्रसंघका कार्यपक्षहरूलाई त्यहाँ पठाउनुपर्ने माग समेत राखेको छ। यो सत्रमा बोल्दै राष्ट्रसंघको लागि अमेरिकी राजदूत समान्थ पावरले युक्रेनमा रूसी सैन्य कार्यवाही गर्न अनुमति दिने निर्णय खतरनाक भएको पनि बताएका छन्। म के स्पष्ट पार्न चाहन्छु भने सैन्य बलको प्रयोग युक्रेनी विरूद्ध नभई युक्रेनको भूभागमाथि हुन सक्छ। म के क्राइमिका रूसी सैन्य गतिविधि बढेपछि उत्पन्न तनावका माझ क्राइमिकमा नवनियुक्त प्रधानमन्त्री सर्गेई एक्सनोभोले यो प्रायद्वीपमा मार्च 30 तारिकका जनमत संग्रह हुने बताएका छन्।
र श्रोताहरू, यो कार्यक्रमको हामी अन्त्यतिर आइसकेका छौँ। र श्रोताहरू, जाँदा जाँदै हामी कार्यक्रमबाट एउटा सानो छोटो चुड्किला भन्न जाँदैछौँ। श्रोताहरू, जुन बाबु छोरीको छ, छोरी जुन बाबाले भन्छन्, छोरी तिमीले मलाई पहिला पापा भन्थ्यौ तर आजकल किन तिमी मलाई ड्याड भन्छौ, किन हो बाबु भनेर बाबाले प्रश्न गर्छन् छोरीलाई। अनि छोरीले भनेछन्, बाबा पनि के अरे ड्याड पनि किन टेन्सन लिइराख्नुहुन्छ, तपाईँलाई पापा भनौँ या ड्याड भनौँ तपाईँलाई के फरक परेर, म हो नि, मैले भन्ने हो नि त, म तपाईँलाई त जसरी सम्मान गर्ने हो, तर मैले तपाईँलाई पापा भन्दा मेरो लिपस्टिक चाहिँ खराब हुने भएर मैले तपाईँलाई पापा नभनेको ड्याड भनेको, त्यसो हुँदा मेरो भोट जोडिँदैन।
हजुर श्रोता, यो रमाइलो चुट्किलासँगै आजको लागि कार्यक्रमबाट बिदा हुन चाहन्छौ। र आगामी आइतबार फेरि 6:30 बजे तपाईँहरूको रेडियो सेटमा उपस्थित हुने बाजाका साथ आजका लागि म सञ्जय
र म खगेन्द्र
तपाईँहरूमा आजबाट छुट्टिन चाहन्छौ। तपाईँहरूको आगामी साता शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्। र अहिलेलाई भने यो जीवनसाथी सञ्जीवनीको आवाजमा रहेको यो गीत तपाईँहरूलाई छोड्दै आजका लागि हामी कार्यक्रमबाट बिदा हुन चाहन्छौ। हस्त नमस्कार श्रोताहरू,
शुभ सन्ध्या।